नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधनको प्रस्ताव र स्थानीय चुनावसँगै अघि बढ्ने प्रधानमन्त्रीको भनाई, संशोधन प्रस्तावको पक्ष र विपक्षमा दलहरू फेरि विभाजित।
आधुनिक जनकपुर निर्माणको माग गर्दै आमरण अनसन बसेका तीनजनाको अनसन तोडियो, जनकपुरलाई आधुनिक शहरको रूपमा विकसित गर्ने लगायतका सहमति।
13 जिल्ला अस्पतालमा प्रिफ्याब भवन निर्माण हुने, 24 घण्टा आकस्मिक शल्यक्रिया शुरू गर्ने उद्देश्य।
भारतको बिहारका सरकारी कर्मचारीले अन्त गएर पनि रक्सी खान नपाउने, निर्णय कार्यान्वयन हुन नसक्ने भन्दै बिहार सरकार आलोचना।
र आयोजक धरानलाई हराउँदै नेपाल पुलिस बुढा सुब्बा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा।
हेटौँडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौं पुस्ता ढुक्का।
हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौँडा सिमेन्ट उद्योग लिमिटेड हेटौँडा, फोन 0557-12-595, 98-550-79-222।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको प्रस्ताव र स्थानीय चुनाव सँगै अघि बढ्ने बताउनु भएको छ। काठमाडौँमा भएको राप्रपाको एकता महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनका लागि चुनावको कुनै विकल्प नभएको बताउनुभयो। उहाँले सरकारले छिट्टै चुनावको मिति घोषणा गर्ने जानकारी दिँदै संविधान कार्यान्वयनमा राप्रपाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभयो।
निर्वाचनको विकल्प यो देशमा छैन। यो परिवर्तनलाई संस्थागत गर्ने, संविधान सभाबाट हामी सबैले मिलेर घोषणा गरेको संविधानलाई कार्यान्वयन गर्ने एकमात्र वैज्ञानिक र वस्तुगत आधार भनेको निर्वाचनले मात्रै दिन्छ। त्यसकारण निर्वाचन अपरिहार्य छ र निर्वाचन झण्डै झण्डै नेपालमा संविधान कार्यान्वयनको निम्ति निर्विकल्प छ र यसमा सरकार दृढताको साथ अगाडि बढेको छ र छिटै मिति तिथि पनि घोषणा गरिनेछ।
यस्तै दलहरू संविधान संशोधन प्रस्तावको पक्ष र विपक्षमा फेरि विभाजित भएका छन्। सरकारले फागुन 10 गते बस्ने संसद बैठकमा संशोधन प्रस्ताव छलफलका लागि पेश गर्ने आन्तरिक तयारी थालेसँगै दलहरू त्यसको पक्ष र विपक्षमा दोहोरी चलेको हो। राप्रपाको एकता महाधिवेशनमा शुभकामना दिन पुगेका दलका नेताहरूले संशोधन प्रस्ताव अघि बढ़ाउन हुने र नहुने पक्षमा विभाजित भएका हुन्। कांग्रेस, माओवादी र मधेसी दलहरूले सबैको भावना समेट्न संविधान संशोधन पारित गर्नुपर्ने धारणा राखे पनि एमाले र राप्रपाले अहिलेको संशोधन प्रस्तावले देशको हित नगर्ने जिकिर गरे। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनको महत्वपूर्ण कड़ीका रूपमा संशोधन रहेकाले त्यसलाई समर्थन गर्न राप्रपालाई आग्रह गर्नुभयो।
संविधान सभामा संविधान घोषणा हुनुभन्दा अगाडि नै संशोधन गरिनेछ र असन्तुष्ट पक्षका मागहरूलाई पनि अधिकतम सम्बोधन गरिनेछ भनेर भनिएको थियो। आज त्यही प्रतिबद्धता, त्यही संकल्प अनुसार नै मधेसमा देखिएको असहज परिस्थितिलाई पनि सहजीकरण गर्ने र अधिकतम रूपमा संविधानको स्वीकार्यता बढाउने उद्देश्यले सदनमा एउटा संशोधन विधेयक दर्ता भएको छ। अहिले यो संशोधन विधेयकलाई अगाडि बढाउने कुरा संविधान कार्यान्वयन गर्ने सहज परिस्थिति निर्माणसँग जोडिएको छ।
यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि संविधान कार्यान्वयनका लागि तीन तहको चुनावमा जोड़ दिँदै त्यसका लागि संविधान संशोधन हुनुपर्ने उल्लेख गर्नुभयो। संशोधन प्रस्तावमा निर्णायक देखिएको राप्रपालाई सभापति देउवाले पनि सहयोग गर्न आग्रह गर्नुभयो।
तीन तह चुनाव हुनु जरुरी छ, स्थानीय तहको चुनाव, प्रान्तीय तहको चुनाव र राष्ट्रिय चुनाव, संघीय चुनाव हुनु जरुरी छ। त्यसका निम्ति सबैको सहमति, सबैले त्यसमा सहभागी हुनु जरुरी छ। त्यसका निम्ति केही मधेसी जनताको भावनालाई ध्यानमा राखेर हामीले संविधान संशोधन अगाडि सारेका छौं। त्यसका सम्बन्धमा व्यापक छलफल गरेर राष्ट्रको हितलाई ध्यानमा राखेर पछिल्ला प्रभाव लाग्नुहुनेछ विश्वास लिएको छु।
महाधिवेशन उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने यसअघि झैं संशोधन प्रस्तावको विपक्षमा उभिन हौस्याउनुभयो। उहाँले पनि राप्रपालाई सही निर्णय लिन भन्दै प्रस्तावको विपक्षमा उभिन हौस्याउनु भएको थियो।
जबरजस्ती अगाडि बढेर सबैले मान्ने भन्ने कस्तो के खालको कुरा? एमाले जस्तो पार्टी विपक्षमा छ, राप्रपा विपक्षमा छ, अनि सबैले मान्ने बनाउनका लागि संशोधन जब विरोध गरिराखेका छ भने सबैले मान्ने भन्ने कुरा कहाँबाट आयो? म भन्न चाहन्छु राप्रपाले पनि मान्नु हुँदैन, त्यस्ता कुरालाई मान्दैन भन्ने मलाई विश्वास छ। देशको हितको विरुद्धमा छ त्यो प्रस्ताव, त्यसकारण एमाले मान्दैन, त्यो हुन दिँदैन, त्यो पास हुँदैन, म त्यति डिक्लेयर गर्दिन्छु।
राप्रपाका अध्यक्ष कमल थापाले संविधान कार्यान्वयनमा राप्रपाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले अहिलेको संशोधन प्रस्तावलाई जस्ताको त्यस्तै समर्थन गर्न नसक्ने जनाउनुभयो। अब राप्रपाले संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्रको सिद्धान्तलाई अंगीकार गर्दै हिन्दू राष्ट्रको पक्षमा उभिने बताउनुभयो।
यसैबीच राप्रपाका शीर्ष नेताहरूबीच एकता महाधिवेशनपछि कमल थापालाई नै अध्यक्ष बनाउने सहमति बाँडिएको छ। राप्रपा नेता प्रकाश चन्द्र लोहनीले पनि अध्यक्षको दावी गर्नुभएको छ। उहाँले आज पत्रकार सम्मेलन गरेर अध्यक्षको उम्मेद्वारी घोषणा गर्नुभएको हो। पार्टी विधानप्रति असन्तुष्टि जनाउँदै नेता लोहनीले नेतृत्वका लागि भएको सहमतिको औचित्य सकिएकाले आफूलाई सहयोग गर्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो। अध्यक्ष सहित 160 केन्द्रीय सदस्यका लागि भोलिदेखि निर्वाचनको प्रक्रिया शुरू गरी सोमबार मतदान हुने कार्यक्रम छ। आज शुरू भएको महाधिवेशनमा ओडा, गाउँ, नगर, क्षेत्र हुँदै जिल्ला तथा प्रवासबाट छनौट भएका 3,315 प्रतिनिधि सहभागी छन्। गएको मंगिर 6 गते तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरण भएपछि महाधिवेशन शुरू भएको हो।
पूर्व राजा ज्ञानेन्द्र शाहले हामीले अहिले भोगिरहेको व्यवस्था साँच्चीकै प्रजातन्त्र हो कि होइन भनेर प्रश्न गर्नुपर्ने बेला आएको बताउनु भएको छ। सबैले आफ्नो ठाउँमा बसेर सुखानुभूति गर्न पाउनु नै प्रजातन्त्र रहेको भन्दै उहाँले सबैले त्यो सुखानुभूति गर्न पाए नपाएको भन्नेमा आफैलाई प्रश्न गर्नुपर्ने बताउनुभयो। प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पूर्व राजा ज्ञानेन्द्रले जुनसुकै नामका प्रणाली भए तापनि प्रजातन्त्रको पहिलो शर्त जनताप्रति उत्तरदायी नेतृत्व हुनु भन्ने आफ्नो धारणा रहेको स्पष्ट पार्नुभयो। प्रजातन्त्र आधुनिक विश्व राज्य व्यवस्थाको एक सुन्दर अलंकार मात्र नभई मानवीय हकहित र हकहितको आधार स्तम्भ पनि भएको उहाँले दावी गर्नुभयो। आफ्नै आस्था र विश्वासको राजनीतिक जगलाई अंगाल्नु पर्नेमा जोड़ दिँदै पूर्व राजाले आफ्नै दर्शन, गौरव, शान, सभ्यता, संस्कार र शक्तिलाई जगाउँदा र मर्यादित बनाउँदा राष्ट्रको प्रतिष्ठा बढ़ने दावी पनि गर्नुभयो।
भूकम्प प्रतिरोधी मापदण्ड पूरा गरेर घर बनाइसकेका भूकम्प प्रभावितले एकमुष्ट 3,00,000 रूपियाँ अनुदान पाउने भएका छन्। सरकारको मुख नताकी घर बनाउनेहरूलाई मापदण्ड पूरा गरेको भए अनुदानको रकम वितरण गर्ने निर्णय गरिएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर गोविन्द पोखरेलको संयोजकत्वमा आज बसेको कार्यकारी समितिको बैठकले एकमुष्ट अनुदान दिने निर्णय गरेको हो। भूकम्पबाट प्रभावित जिल्लामा आवश्यक मापदण्ड र प्रक्रिया पूरा गरी निजी आवास पुननिर्माण सम्पन्न गरिसकेका लाभग्राहीलाई अनुदान बापत पाउने सबै रकम एकमुष्ट दिने निर्णय गरिएको बैठकपछि निकालिएको विज्ञप्तिमा उल्लेख छ। अनुदान रकम लिनका लागि लाभग्राहीले आयोजना कार्यान्वयन इकाई वा राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट खटिएका प्राधिकरणको सुपरिवेक्षकबाट प्रमाणित पूरा गराउनुपर्नेछ। यसअघि प्राधिकरणका अनुसार झन्डै 40,000 परिवारले सरकारको अनुदान नपर्खी घर बनाइसकेका छन्। यस्तै आजको बैठकले पुननिर्माण कोषलाई क्रियाशील बनाउन संयन्त्र निर्माण गर्ने भनी निर्देशक समितिबाट निर्देशन भए अनुसारको मस्यौदा तयार गरी पेश गर्न प्राधिकरणका सहसचिव जनार्दन गुरागाईको संयोजकत्वमा टोली गठन गर्ने निर्णय पनि गरेको छ।
आधुनिक जनकपुर निर्माणको माग गर्दै विगत 16 दिनदेखि आमरण अनसनमा बसेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका पदाधिकारीले आज अनसन तोडेका छन्। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले माग कार्यान्वयनका लागि 3 दिनभित्र सचिव स्तरीय समिति गठन गरी कार्यान्वयन गर्ने लिखित प्रतिबद्धता जनाएपछि अनसनरत परिषदका अध्यक्ष रामकुमार शर्मा तथा सदस्य कलामुद्दीन राइन र मिथिलेश्वर दासले अनसन तोड्नु भएको हो। धार्मिक तथा ऐतिहासिक महत्व रहे पनि विकास निर्माणमा पछि परेको जनकपुरलाई आधुनिक शहरका रूपमा विकसित गर्नुपर्ने, जनकपुर अञ्चल अस्पताललाई सुविधा सम्पन्न 500 शैयाको बनाउनुपर्ने लगायतका सात बुँदे माग राख्दै उहाँहरू अनसन बस्नु भएको थियो।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
मेरिया मोइनी व्हाइट हिमालयन इन्जिनियरिङले दुध पानी छुट्याउने मिसिन पनि बजारमा ल्याइसक्यो, खट्टमै भयो बर्बादै भयो नि, दुधमा पानी मिसाउन त पाइएन नि होइन त?
वै पाँडे, त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गुन्द्रे चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 056-531-701 98-550-63-143 हो। अनि सुन बिलासे,
भन्न,
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस?
मीना, कति हतार हो, छोरीलाई खोप लगाइसक्यो?
लगाइसक्यो, तिम्रो छोरीलाई नि
लगाइसक्यो।
अनि गीता, अब अर्को छिटै होला नि होइन?
कहाँ हुनु, हामीले त छोरीलाई 45 दिनको खोप लगाउँदा नै हाम्रो स्मार्ट छनौट गरिसक्यौ। मैले इम्प्लान्ट लगाएँ नि, अब अर्को 3-5 वर्षसम्म छोरीलाई राम्रोसँग स्याहार सुसार गर्ने हामी त ढुक्क छौ।
कति स्मार्ट छ हौ मेरो साथी त, तर म पनि कम छुइन नि, म पनि मेरी छोरीलाई 1000 दिनसम्म राम्रो स्याहार सुसार गर्छु। त्यसैले आज 3 महिने सुई लगाएकी छु।
स्तनपान गराइरहेका आमाहरूको लागि पनि परिवार नियोजनका सुरक्षित अस्थायी साधनहरू हुन्छन्। सुनौलो 1000 दिनका आमाहरू नजिकैको स्वास्थ्य संस्थामा गई परामर्श लिई आफ्नो लागि स्मार्ट छनौट गर्नुहोस्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो क्विज, आजको प्रश्न,
रेडियो का आविष्कारक को हुन्?
ए जी मार्कोनी, बी राम लक्ष्मण।
यसको उत्तर तपाई आफ्नो मोबाइल को मेसेज बक्स मा गई क्विज को छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 मा SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संशोधन प्रस्तावको पक्ष र विपक्षमा दलहरू फेरि विभाजित, राप्रपाको एकता महाधिवेशन काठमाडौँमा शुरू, भूकम्प प्रतिरोधी मापदण्ड पूरा गरेर घर बनाइसकेका भूकम्प प्रभावितले अब 1,00,000 रूपियाँ अनुदान पाउने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाले आज जिल्ला वन कार्यालय 12 छापा मारेर विभिन्न कागजातहरू नियन्त्रणमा लिएको छ। आयोगको हेटौँडा कार्यालयका उपसचिव देवकुमार राईको नेतृत्वमा पुगेको टोलीले जिल्ला वन कार्यालयको कागजातहरू नियन्त्रणमा लिएको हो। प्रमुख जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरे, सहायक वन अधिकृत विन्देश्वर पटेल, सहायक वन अधिकृत शिवशंकर ठाकुर र सहायक वन अधिकृत अमरदेव यादव लगायतका कर्मचारीले आर्थिक अनियमितता गरेको उजुरीको आधारमा छानबिनका लागि कागजातहरू नियन्त्रणमा लिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।
सरकारी कागज कृत्य गरेको आरोपमा प्रहरीले बैतडीको पिपलकोट मावि उदयदेव लोजनीका प्रधानाध्यापक रमेश ओझालाई पक्रेको छ। गएको असारमा विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको दस्तखत कृत्य गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दर्ता गरेपछि फरार रहेका ओझालाई बैतडीको गोठला पानीबाट पक्राउ गरिएको हो। पक्राउ परेका ओझालाई जिल्ला अदालतबाट 7 दिनको म्याद थपी अनुसन्धान थालिएको समेत प्रहरी निरीक्षक सुरेन्द्र बनले जानकारी दिनुभयो।
चार दिनदेखि ठप्प स्थानीय निकाय आजदेखि खुलेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय निकायका कर्मचारी संघ संगठनका प्रतिनिधिबीच कार्यदल गठन गरी माग सम्बोधन गर्न छलफल गर्ने लगायत सात बुँदे सहमति भएपछि कर्मचारी आजदेखि काममा फर्किएका हुन्। मन्त्रालय र आन्दोलनरत पक्षका प्रतिनिधिबीच 12 सदस्यीय कार्यदल गठन गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्न दुवै पक्ष सहमत भएको मन्त्रालयका सल्लाहकार माधव सापकोटाले जानकारी दिनुभयो।
अब चाहिँ रिपोर्टको पालो। कपिलवस्तुका विभिन्न खोला नालाहरूमा ठेकेदार पक्षले मनोमानी रूपमा ढुङ्गागिटी बालुवाको रोयल्टी असुली गरिरहेका छन्। ठेक्का सम्झौता भन्दा बढ़ी रकम असुल गर्दा समेत जिल्ला विकास समिति र अरू सरकारवाला निकाय मौन बस्दा आफूहरू ठगिएको स्थानीय बासिन्दाको गुनासो छ। कपिलवस्तुबाट उज्यालो सहकर्मी गोपाल भण्डारीको रिपोर्ट।
बाणगंगा नदीको विभिन्न नाकाहरूमा लगाइएको ठेक्कामा अवैध ढंगबाट नदीजन्य वस्तुको तोकिएको दरभन्दा धेरै रोयल्टी असुली भइरहेको पकडी गाविसका बालजी प्रसाद चौधरीले बताउनुभयो।
रोयल्टी 226 वर्गबाट 300 लिएको छ। अझ कहाँ 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 कि बाटो मरम्मत गरे खबर बादमा कहाँ था कि हिबाना करोला रहेन।
जिल्ला विकास समिति र ठेकेदार पक्षले बालुवा प्रति ट्याक्टर 226 रुपियाँ लिने ठेक्का सम्झौता भए पनि ठेकेदार पक्षले प्रति ट्याक्टर 300 रुपियाँ असुल गरिरहेका छन्। यसै गरी ठेकेदार पक्षले 305 रुपियाँ प्रति ठूला ट्याक्टर लिनुपर्ने सम्झौता भए पनि ठूला ट्याक्टरबाट 450 रुपियाँ लिइरहेका छन्। यसबारे जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी लगायतका निकायमा गुनासो गर्दा पनि सुनवाई नभएको स्थानीय बासिन्दाको गुनासो छ।
हामीले गाडी रो दैनिक प्रत्येक दिन आउँदछ। 305 ठाउँमा 450 त लिन्छन्। हिजो हाम्रो 2-3 हाम्रो दैनिक आउँदै गाडी छ, हामी विरोध गर्दैछौँ। सशस्त्र प्रहरीले पनि अस्ति पनि ताजा 6 बजे चाहिँ हामी गएर त्यहाँ पनि गुनासो गरे, उहाँको रिकार्ड मसँग छ, त्यहाँ पनि सुनवाई भएन। ठ्याक्क हाम्रो 100 मिटर हाम्रो सशस्त्र प्रहरीको त्यहाँ हाम्रो कार्यालय छ, त्यो पनि सुनवाई भएन।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयको 100 मिटर दूरीमा रहेको सगरवा नाकामा यसरी अवैध असुली हुँदा समेत कारवाही हुन सकेको छैन। अर्को नाका भगलापुर र सुठौलीमा पनि ठेकेदार पक्षले सम्झौता भन्दा बढ़ी रकम असुल गरिरहँदा जिल्ला विकास समिति मौन बसेको छ। ठेकेदार खड्का कास्ट तथा फर्निचर सप्लायर्सको नाममा रहेको यस नाकामा ठेकेदारहरूले जबरजस्ती रकम असुल गरिरहेका छन्। खोलामा ठेकेदार पक्षले गरेको यस्तो जबरजस्ती असुलीका लागि प्रहरी प्रशासनको सहयोगमा कारवाही अगाडि बढाइने स्थानीय विकास अधिकारी चन्द्रकान्त नेउपानेले बताउनुभयो।
अहिले मैले हेर्छु नेपालभरि नै जुनसुकै ठाउँमा पनि यही नदीजन्य पदार्थहरूको विवाद असाध्यै चुलिएर गएको चाहिँ देखिएको अवस्था छ। हाम्रो जिल्लामा पनि त्यो छँदै छैन म भन्दिनँ। हाम्रो जिल्लामा पनि गुनासोहरू आएका छन्। अनुगमनको क्रममा चाहिँ तपाईँहरूले चाहिँ यस्तो गरेको पायौँ भने हामी प्रचलितका अनुसार सख्त कारवाही गर्छौँ भनेर भनेका छौँ।
ठेकेदार पक्षले खुलेआम बढी मूल्य असुल गरे पनि ठेक्का प्रदायक निकाय जिल्ला विकास समिति मौन बस्नुले आर्थिक चलखेलको शंकालाई बढ़ाएको छ। आम उपभोक्तालाई आर्थिक भार पर्ने यस्ता अवैध क्रियाकलापको अनुगमन गरी यथाशीघ्र ठगी धन्दा रोक्नुपर्ने स्थानीय बासिन्दाको माग छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअलमली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 4107007, 98511-72194।
4107007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282042, 44282042।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। स्वास्थ्य मन्त्रालयले 24 घण्टा आकस्मिक शल्यक्रिया शुरू गर्न भौतिक पूर्वाधार नभएका 13 जिल्ला अस्पतालमा प्रिफ्याब भवन निर्माण गर्ने भएको छ। स्वास्थ्य मन्त्री गगन थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले 13 जिल्ला अस्पतालमा शल्यकक्ष निर्माणका ढाँचा तयार पारिसकेकाले छिट्टै नै बोलपत्र आह्वान गरिने बताउनुभयो। रामेछाप, नवलपरासी, तनहुँ, काभ्रे, रौतहट, कपिलवस्तु, पाल्पा, कास्की, सुर्खेत, जाजरकोट, दैलेख, दार्चुला र लमजुङमा शल्यक्रियाका लागि प्रिफ्याब भवन बन्ने मन्त्रालयले जनाएको छ।
बारामा रहेका स्वास्थ्य चौकी र प्राथमिक सेवा केन्द्रहरूमा वरिष्ठ अहेवा लगायतका स्वास्थ्य संघहरूले आजदेखि तालाबन्दी गरेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय बारामा हिजो तालाबन्दी गरेका वरिष्ठ अहेवाहरूले स्वास्थ्य सेवा ऐन 9 ख अनुसार कर्मचारीको व्यवस्थापन र दरबन्दी 4 संशोधनको माग गर्दै आज जिल्लाका सबै स्वास्थ्य केन्द्रहरूमा तालाबन्दी गरेका हुन्।
त्रिभुवन विश्वविद्यालयले फागुन 18 गते सोभियु चुनाव गर्ने गरी आज नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। नयाँ कार्यतालिका अनुसार 11 गते मतदाताको सूची प्रकाशन गरिनेछ। 12 गते प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेद्वारको मनोनयन पत्र वितरण गरिने, 14 गते उम्मेद्वारले मनोनयन पत्र दर्ता गराउनु पर्नेछ। स्वतन्त्र विद्यार्थी युनियन सोभियुको चुनाव सार्न विश्वविद्यालय सहमत भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारीले क्याम्पसहरूमा लगाएको ताला खोलेको थियो। यसअघि आउँदो 14 गतेका लागि तय भए पनि केही विद्यार्थी संगठनले विरोध गरेपछि तोकिएको भन्दा 4 दिनपछि सोभियु चुनाव हुन लागेको हो।
नेपाल पत्रकार महासंघ र प्रेस युनियन बीचको दुई बुधे सहमतिपछि महासंघको केन्द्रीय कार्यालयको तालाबन्दी खुलेको छ। महासंघ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले गएको फागुन 2 गते महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो। युनियनले सरकार राखेका विषयमा सम्बोधन गर्दै महासंघले विज्ञप्ति जारी गर्ने र युनियनले महासंघको केन्द्रीय कार्यालयमा लगाएको ताला तत्काल खोल्ने सहमति भएको हो।
काठमाडौँको बालाजू माछा पोखरी सड़क खण्डमा आज दिउँसो ट्रकले स्कूटरलाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ। ना 5 ख 84 65 नम्बरको ट्रकले 72 P 320 नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक मकवानपुर मनहरीकी 38 वर्षीय रीमा कुमारी राई र स्कूटर पछाडि बसेकी धादिङ खाल्टेकी सोनिया थापाको ज्यान गएको प्रहरीले जनाएको छ। त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसुङ्गे नजिकै मोटरसाइकल दुर्घटनामा परि धनगढ़ी उपमहानगरपालिकाका डेभिड सिंहको ज्यान गएको छ।
ठूलो परिमाणमा लागू पदार्थ चरेस सहित पक्राउ परेका 5 जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज सार्वजनिक गरेको छ। विराटनगरको एक होटलबाट हिजो 51 किलो 400 ग्राम चरेस सहित पक्राउ परेका मकवानपुर टिस्टुङका प्रताप सिंह गोले बुद्ध बमजन, काभ्रेपलाञ्चोक नयाँ गाउँका राम गुरूङ र अरूण गुरूङ तथा धादिङको भूमिस्थानका मिलन राउतलाई प्रहरीले आज सार्वजनिक गरेको हो।
जाजरकोटको भगवती नौसिउनामा रहेको भेरी खोला लघु जलविद्युत आयोजना गएको कार्तिक महिनादेखि अवरूद्ध हुँदा 150 भन्दा धेरै घर परिवार अँध्यारोमा बस्न बाध्य भएका छन्। लघु जलविद्युत आयोजनाको जेनेरेटरमा आएको खराबीका कारण विद्युत आपूर्ति बन्द भएपछि भगवती नौसिउन जाजरकोट र गोतामकोट नौ मनका बगर रूकुमका स्थानीय बासिन्दा अध्यारोमा बस्नु परेको हो।
रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा रोल्पामा महोत्सव शुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज उद्घाटन गरेको महोत्सव फागुन 12 गतेसम्म चल्नेछ। यस्तै काठमाडौँमा आजदेखि वृहत अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी शुरू भएको छ। भ्रिकुटी मण्डपमा भइरहेको प्रदर्शनीमा नेपाल, भारत, मलेसिया, चीन, ताइवान, इटाली, इजरायल, बंगलादेश, जर्मनी, बेल्जियम, नेदरल्याण्ड सहितका 16 देशका 200 भन्दा बढी प्रदर्शनीकर्ताको सहभागिता छ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष अर्घाखाँचीमा सुन्तला उत्पादन बढ़ेको छ। जिल्लामा यस वर्ष झण्डै 16 करोड़ रूपियाँको सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीले जनाएको छ। सबै पकेट क्षेत्रमा सुन्तला उत्पादन बढ़ेपछि झण्डै 7500 मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीका अधिकृत थिरलाल गैरेले जानकारी दिनुभयो।
अर्ग्यानिक चियाको माग बढ़ेपछि इलामका व्यावसायिक चिया खेती गर्ने किसानले रासायनिक रासायनिक मलको प्रयोग घटाउन थालेका छन्। रासायनिक मल तथा विषादी प्रयोग गरेर उत्पादन गरिएको चिया बिक्री नहुने समस्या देखिएपछि इलामका किसान अर्ग्यानिक खेतीतिर आकर्षित भएका हुन्।
मेरो पनि भन्नु छ।
रोल्पा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अप्ठ्यारोमा परेको भनेको सुनेर विष्णु धिताल लेख्नुहुन्छ, अप्ठ्यारो परेर रोल्पा महोत्सवमा पुग्नुभएका प्रधानमन्त्रीज्यूले संविधान कार्यान्वयनमा पनि सहयोग गर्न रोल्पालीलाई आग्रह गर्नुभयो। परिवर्तनका लागि मरि मेटेर लडेका रोल्पा रूकुमका नागरिकले सुत्केरी व्यथा लागेका बेला अस्पताल पनि जान पाउँदैनन्। सिटामोलसम्म छैन, बोलेर मात्र केही होला र?
यसै विषयमा पलासले ट्वीट गर्नुभएको छ, गरीबको भावनासँग खेलवाड गर्न सजिलो छ होइन त प्रधानमन्त्रीज्यू, तर यति सजिलोमा पनि सम्झने भएको भए सायद रोल्पाको मुहार फेरिने थियो होला।
अनि ओलीजीको ट्वीट छ, सुख हुन्जेल काठमाडौँको सुकिलो मुकिलो जीवनमा रमाउनु भयो, रोल्पालीका दुःख तपाईँलाई सम्झना भएन, अब दुःख पर्यो अनि बल्ल याद आयो।
स्वतन्त्र विद्यार्थी युनियनको चुनावका सम्बन्धमा कृष्ण सापकोटा हाम्रो फेसबुक पेजमा लेख्नुहुन्छ, जसले जिते पनि आफ्ना माउ पार्टीका नेता जस्तै स्वार्थी नबनुन्, सबैको लागि काम गर्नुपर्छ भन्ने ज्ञान होस्।
गायक हेमन्त राणाको साइली बोलको गीत नेपालीहरूले वर्तमानमा भोग्नु परेको पीड़ा समावेश भएका कारण चर्चित भएको भन्दै फेसबुकमा जगत खड्का लेख्नुहुन्छ, यस्ता वर्तमानमा भोग्नुपर्ने पीड़ा समावेश गर्ने हो भने राष्ट्रसेवक प्रहरी र सेनाको समस्या पनि कम छैन, यस्तै मार्मिक कथामा ध्यान दिने कि।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र सुजाता खत्री। अब विदेशका खबर। भारतको बिहार राज्यका सरकारी कर्मचारीलाई राज्य बाहिर पनि रक्सी पिउन प्रतिबन्ध लगाइएको छ। नीतिश कुमारको सरकारले ल्याएको नयाँ कानून अनुसार बिहारका सरकारी कर्मचारीले अब राज्यभित्र र बाहिर पनि रक्सी पिउन पाउने छैनन्। रक्सी पिएको पाइएमा संशोधित कानून अनुसार कड़ा भन्दा कड़ा विभागीय कार्यवाही गरिने भारतीय संचार माध्यमहरूले जनाएका छन्। सरकारको यस्तो निर्णय कार्यान्वयनमा कठिनाई हुने भन्दै नीतिश कुमारको विरोध पनि शुरू भएको छ। विपक्षी दल हिन्दुस्तानी अवाम मोर्चाले बिहार सरकारको निर्णय हास्यास्पद तथा अव्यवहारिक भएको बताएको छ। बिहारका पूर्व प्रहरी अधिकारीले कानून कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्। बिहारमा रक्सी बेचबिखन र पिउनमा यसअघि नै प्रतिबन्ध लगाएको सरकारले पछिल्लो 9 महिनामा 25,000 भन्दा धेरैलाई कार्यवाही गरिसकेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। आयोजक धरान फुटबल क्लबको पहेँलो टोलीलाई सडेन डेथमा हराउँदै नेपाल पुलिस क्लब 19 बुढासुबा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ। एन्फा टेक्निकल सेन्टरको मैदान धरानमा आज निर्धारित समयमा दुवै टोलीबाट एक एक गोल भएपछि खेलको निर्णय टाई ब्रेकरबाट गरिएको हो। 17 मिनटमा धरानले अग्रता लिए पनि खेल सकिने लाग्दा पुलिसका लागि विक्रम धिमालले बराबरी गोल फर्काएका थिए। त्यसपछि खेलको निर्णय टाई ब्रेकरबाट गर्दा धरान पराजित भयो।
थ्री स्टार क्लबले एएफसी कपको छनौट खेल्ने अवसरबाट वञ्चित गराए बापत अखिल नेपाल फुटबल संघ एन्फाले क्लबलाई दिने भनेको 1 करोड़ क्षतिपूर्ति नलिने भएको छ। 6 करोड़ रूपियाँ क्षतिपूर्ति माग गरेकोमा एन्फाले 1 करोड़ रूपियाँ दिने प्रस्ताव अनौपचारिक रूपमा गरे पनि त्यो मान्य नहुने थ्रिस्टारले जनाएको छ। थ्रिस्टारका महासचिव सञ्जीव शिल्पकारले छनौट खेल्न क्लबको खर्च नै 2 करोड़ भन्दा धेरै भएको भन्दै 1 करोड़ रूपियाँ कुनै पनि हालतमा नलिने बताउनुभयो। एसियाली फुटबल महासंघ एएफसीले दोस्रो चरणको छनौट खेल्न नाम पठाउन पटक पटक पत्राचार गर्दा पनि एन्फाले नाम नपठाउँदा थ्रिस्टार छनौट खेल्नबाट वञ्चित भएको थियो।
र अस्ट्रेलियासँगको पहिलो 20 क्रिकेटमा श्रीलंका 5 विकेटले विजयी भएको छ। मेलबर्नमा आज जितका लागि पाएको 169 रनको लक्ष्य पाउना टोली श्रीलंकाले अन्तिम बलमा भेट्टायो। अन्तिम बलमा 1 रन चाहिएको अवस्थामा श्रीलंकाका चमरा कपुगेदराले चौका हान्दै टोलीलाई जिताए। यस्तै न्यूजील्याण्डसँगको मात्र एक खेलको 20 श्रृंखला दक्षिण अफ्रिकाले जितेको छ। अकल्याण्डमा आज भएको खेल पाउना टोली दक्षिण अफ्रिकाले 78 रनले जितेको हो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधनको प्रस्ताव र स्थानीय चुनावसँगै अघि बढ्ने प्रधानमन्त्रीको भनाई। संशोधन प्रस्तावको पक्ष र विपक्षमा दलहरू फेरि विभाजित।
आधुनिक जनकपुर निर्माणको माग गर्दै आमरण बसेका 3 जनाको अनशन तोडियो। जनकपुरलाई आधुनिक शहरको रूपमा विकसित गर्ने लगायतका सहमति।
13 जिल्ला अस्पतालमा प्रिफ्याब भवन निर्माण हुने। 24 घण्टा आकस्मिक शल्यक्रिया शुरू गर्ने उद्देश्य।
भारतको बिहारका सरकारी कर्मचारीले अन्त गएर पनि रक्सी खान नपाउने, निर्णय कार्यान्वयन हुन नसक्ने भन्दै बिहार सरकारको आलोचना।
र आयोजक धरानलाई हराउँदै नेपाल पुलिस बुढासुब्बा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।